अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
अत्याधिक गर्मीले क्षेत्रको जनजीवन कष्टकर, बाँकेमा संक्रमण बढ्दै, दाङ शान्तिनगर गाउँपालिकामा झाडा पखाला प्रकोप, एकै दिन 400 बिरामी।
बढी गर्मी हुने सहर नेपालगञ्जमा छाया पाउनै मुस्किल, विकासका नाममा रोग कटानी, सडक कब्जा अतिक्रमण पनि हटेन।
समयमा काम नगर्ने दुईजना ठेकेदार बाँकेमा पक्राउ, कर्णाली प्रदेशद्वारा गैसलाई नियमनको तयारी।
र बर्दियामा जारी महिला फुटबलको सेमी फाइनलमा बर्दिया दैलेख र बर्दिया भिड्दै रुसलान कर्णाली प्रिमियर लिगको उपाधि आर्मी क्लबले हात पार्यो।
नयाँ सुट जुत्ता ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा अत्याधिक गर्मीले क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ, बाँकीमा संक्रमण पनि बढ्न सुरु भएको छ। दाङको शान्तिनगरमा गाउँपालिकामा झाडा पखालाको प्रकोप, एकै दिन 400 बिरामी परेको सन्दर्भ रहेको छ। पश्चिम तराईमा अत्याधिक गर्मी बढेपछि जनजीवन कष्टकर भएको छ भने विभिन्न रोगको संक्रमण समेत फैलिन थालेको छ। बाँकेमा हिजो यस वर्षकै सबैभन्दा बढी 40.5 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यस्तै गर्मी बढेसँगै बाँकेमा झाडा पखाला, आउमासी, ज्वरो, टाइफाइड जस्ता रोगको संक्रमण बढेको छ। गर्मीका कारण आउमासी, झाडा पखाला, म्यादी ज्वरो, छालाका बिरामी बढेको चिकित्सकले बताएका छन्। भिरियाञ्चल अस्पताल नेपालगञ्जका छालारोग विशेषज्ञ डाक्टर बद्री चापागाईले गर्मी बढेसँगै छाला सम्बन्धी रोग पनि बढेको बताउनुभयो। पेट दुख्ने र झाडा पखाला लागेका बिरामी अस्पतालमा आउने गरेको भिरियाञ्चल अस्पतालका सुप्रिन्टेन्डेन्ट डाक्टर वीरेन्द्र बहादुर चन्दले बताउनुभयो। उहाँले पहिलेको तुलनामा बिरामीको संख्या दोब्बरले बढेको बताउनुभयो। विश्वराज पसल डङ्गियाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
दाङको शान्तिनगर गाउँपालिकाका दुईवटामा हिजो 81 झाडा पखाला फैलिँदा 400 बढी बिरामी परेका छन्। 3 र 4 वडामा फैलिएको झाडा पखालाका कारण बिरामीको चाप बढेको र राति अबेरसम्म बिरामी आउने क्रम जारी रहेको जानकारी शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरिपुनले जानकारी दिनुभएको छ। पुनका अनुसार गम्भीर बिरामी 40 जनालाई तुलसीपुर स्थित राप्ती अञ्चल अस्पताल रेफर गरिएको छ, अन्यको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ। हिजो बिहानै सुरु भएको बिरामीको चाप राति झन बढेपछि उपचारमा अन्य स्वास्थ्य कर्मीको पनि सहयोग लिइएको छ। उपचारमा शान्तिनगर स्वास्थ्य चौकी प्रमुख पुन, उपप्रमुख घनश्याम पाण्डे, धनौरी स्वास्थ्य चौकी प्रमुख हरिश कुमार डाङ्गी लगायत 10 जनाको टोली खटिएको छ। दुर्गालाल केसीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज अर्थात् नेपालमै सबैभन्दा बढी हुने सहर नेपालगञ्जमा फागुनदेखि सुरु भएको गर्मी भदौको अन्तिम सातासम्म कायमै हुन्छ। हिजो आज नेपालगञ्जको तापक्रम 40 डिग्री नाघेको छ। हावामा पानीको मात्रा कम भएका कारण अत्याधिक गर्मीले नगरवासी आक्रान्त छन्। प्रचण्ड गर्मी हुने सहर नेपालगञ्जको विद्युतको सेवा हिजो आज नेपालमै सबैभन्दा खराब अवस्थामा छ। प्राधिकरणले नेपाल लोड सेडिङ मुक्त घोषणा गरे पनि नेपालगञ्जमा भने घन्टौँ अघोषित लोड सेडिङको मार छ। नेपालगञ्जको सुर्खेत रोड फोर लेनको सडक भनिए पनि दुई लेन सडक धुलोले ढाकिएको छन् भने सडक पेटीहरूमा व्यापारीहरूले पुरै कब्जा जमाएका छन्। त्यति मात्रै कहाँ हो र, हाम्रा अग्रजहरूले सडकका किनारमा रोपेका, हुर्काएका र जोगाएका सयौँ रुखहरू सडक विस्तारका बहानामा अन्धाधुन्ध धमाधम काटिँदै गएपछि नेपालगञ्जको सहरी क्षेत्रमा रुखको छाया पाउनै मुस्किल हुन थालेको छ। सडकहरू फराकिलो बनेका छन् तर सहर उजाड र मरुभूमि छेउ बसेका कङ्क्रिट जङ्गल जस्तै बनेको छ। छिनछिनमा विद्युत जान्छ, बत्ती भए पनि लो भोल्टेजका कारण पङ्खा समेत नघुम्ने अवस्थाका कारण पसिनाले निथुक्क भिजे पनि घरबाट बाहिर निस्केर शीतल र छायामा सुस्ताउन सक्ने अवस्था नै छैन। नेपालगञ्ज उपमहानगरपालिकासँगै तत्काल नयाँ ग्रिन पार्क बनाउने कुनै योजना पनि छैन। एक दशकभन्दा पहिलेदेखि निर्माण सुरु भएको धम्बोजी वाटर पार्कले अझै पनि गति लिन सकेको छैन। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम सेनाले वर्षातका बेला नेपालगञ्जको जमुनादेखि राजा चौक क्षेत्रमा बिरुवाहरू रोपेर नेपालगञ्जलाई हरियाली बनाउने अभियान सुरु गर्ने बताउनु भएको छ। यस्तै नेपालगञ्जमा यति बेला सडक विस्तारको क्रम तीव्र छ। यसबीचमा कैयौँ घर पर्खाल, यहाँसम्म कि विद्युतका पोल समेत जोगाउन नाला घुमाइएका दृश्य प्रशस्त देखिन सकिन्छ। छाया पाउने मुस्किल, अत्याधिक गर्मी हुने सहर, सडक विस्तारका बहानामा रुख फडानी, रोप्नेतिर ध्यानै छैन। कृष्ण अधिकारीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
भौतिक पूर्वाधार आयोजना निर्माण समयमै पुरा नगर्ने दुईजना ठेकेदारलाई बाँके प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। हुलाके सडक अन्तर्गत राप्ती नदी पुल नजिक 50 मिटर पुल निर्माणमा ढिलाइ गर्ने भैरव कन्स्ट्रक्सनका प्रोप्राइटर भरत शाह र पुल निर्माण तथा नेपालगञ्ज उपमहानगरपालिकाको सडक निर्माणको जिम्मा लिएर समयमा पुरा नगर्ने राम आश्रय यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो। उनीहरूलाई पक्राउ गरी निर्माणमा ढिलाइ हुनुको कारणबारे सोधपुछ गरेका छौँ। उहाँले भन्नुभयो, बाँकेमा झन्डै 1.5 दर्जन निर्माण कम्पनीले योजना ठेक्का लिएर तोकिएको समयमा निर्माण पुरा नगरेको अवस्था छ। नेपालगञ्जका सडक, एयरपोर्ट, नहर परियोजना लगायत निर्माणाधीन भौतिक संरचनाको विषयमा जानकारी लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताउनुभयो। प्राप्त सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। विश्वराज पछल रङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले सडक कब्जा, अतिक्रमण र सार्वजनिक सम्पत्तिको संरक्षण सम्बन्धी काम गरिरहँदा नेपालगञ्जमा प्रतिफल भने आलोचनात्मक देखिएको छ। उपमहानगरपालिकाले 5 जना कर्मचारीलाई सडक अतिक्रमणदेखि ठेला, फुटपाथ लगायत व्यवस्थापनको जिम्मेवारी तोके पनि कर्मचारीले सडक अतिक्रमण नै हेर्न नसकेको गुनासो आएको हो। सहरमा अतिक्रमण अनुगमन गर्दा कर्मचारीले फुटपाथ कब्जा गरेका पसल धनीलाई भेटघाट गरी अवैधानिक रकम असुली गरी अवैध कब्जा र अतिक्रमणको पक्ष पोषण गरिरहेको समाचार यसअघि नै बाहिर आइसकेको छ। तर उनै कर्मचारीकै भरमा छाडिँदा समस्या बझै बढिरहेको छ। याझै यात्रु फुटपाथबाट हिँड्न पाउँदैनन्। सडकमा यात्रु हिँडिरहँदा सवारी साधनलाई शास्ति र दुर्घटनाका जोखिम पनि उत्तिकै छन्। दिउँसो कार्यालय समयमा सहरमा अनुगमन निरीक्षणमा खटिएका कर्मचारीले आफ्नो समय र सुविधा विपरीत हुने ठेला र पसललाई मात्रै कारवाही गर्दै आएका छन्। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा परिमार्जित फौजदारी न्याय कानुनको विशेषता।
गम्भीर खालका अपराधहरूको वर्गीकरण यसले गरेको छ। जघन्य खालका अपराधहरूमा दोषी पाइएको मान्छेलाई चाहिँ उसको जीवन अवधिभरि सबै जेलमै बस्नुपर्ने गरी आजन्मक कारावासको व्यवस्था गरेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363999। हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ रे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
निशुल्क छालारोग जाँच शिविर 12 मई शनिबार 2018 आउने 3 शनिबारसम्म रुपढिया बजारको स्टेसन रोड पूजा मेडिकल हलको दोस्रो तला पूजा मेडिकल सेन्टरमा लखनऊका डाक्टर राम मनोहर लोहिया हस्पिटलका सेवानिवृत्त सुप्रसिद्ध छालारोग स्पेसलिस्ट डाक्टर गौरव मूर्ति MBBS MD द्वारा चेक जाँच गरिन्छ। चेक जाँचका लागि नाम लेखाउनुहोस्। छालारोगको उपचार अत्याधुनिक लेजर मेसिनद्वारा उपचार गरिन्छ। म्यानेजर सोनु मधेसिया र मोनु मधेसिया। सम्पर्क नम्बर इन्डियाका लागि 91-94-51-62-49-30 र नेपालका लागि 98-6-81-30-40।
यो कृष्ण सार FM
94 MHz कृष्णसार जत्तिकै तेज।
कृष्णसार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
परम्परागत हिसाबले चलिरहेको फौजदारी न्याय प्रणाली कानून परिमार्जित भएको छ। नेपालको न्याय प्रणाली, दण्ड प्रणाली र फौजदारी न्याय प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउनु पर्छ भन्ने विज्ञहरूको सुझाव अनुरूप परिमार्जन गरिएको हो। परिमार्जित रूपमा आएको यो कानून प्रमाणीकरण पनि भइसकेको छ। यो कानुन आगामी भदौ 1 गतेदेखि लागू गर्ने तयारी छ। अहिले सबै ठाउँमा फौजदारी संहिता, देवानी संहिता, फौजदारी कसुर निर्धारण र सजाय निर्धारण सम्बन्धी ऐनको कार्यान्वयनका विषयमा कानुन व्यवसायहरूलाई तालिम प्रदान गरिँदैछ। कानुन कार्यान्वयनको तयारीका विषयमा कुराकानी गर्दै दाङका जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधीश हेमन्त रावल।
1910 अहिलेसम्म कायम रहेको मुलुक ऐनको जुन एउटा लिग्यासी थियो त्यसमा धेरै थुप्रै राम्रा कुराहरू हुँदाहुँदै पनि त्यसमा केही कैयन कमी कमजोरीहरू थिए, जसलाई अन्तर्राष्ट्रिय न्याय प्रणालीको सापेक्षतामा हेर्दाखेरि केही नपुगेका कुराहरू, केही नभएका जस्ता कुराहरू महसुस भएर नै यो नयाँ संहिताको रूपमा आएको छ। अब यसले खास गरी कानुनका क्षेत्रमा अपराधको दुनियाँमा अपराधको परिभाषालाई अलिकति वैज्ञानिक हिसाबले बुझ्ने बुझाउने प्रयासहरू गरेको छ। अपराधको अन्तर्राष्ट्रियकरण, जुन अन्तर्राष्ट्रिय स्तरमा पनि अपराधीहरू लुक्ने, भाग्ने, छिप्ने, एउटा देशमा अपराध गर्ने अर्को देशमा जाने, भौगोलिक सिमानाको कारणले गर्दा पनि अपराधीहरू चाहिँ सुरक्षित भएर बस्ने जुन किसिमका विकृतिहरू थिए, विसङ्गतिहरू थिए, बहिर क्षेत्रीय अधिकार क्षेत्र प्रयोग हुन्छ नेपाल विरुद्ध अपराध गर्ने
भनेको नेपालमा अपराध गरेर अन्य
मुलुकमा गएर बसेका अपराधीहरूका हकमा पनि कानुनको दायरामा ल्याउनेले प्रशस्त मार्ग गरेको छ। विदेशमै बसेर नेपाली नेपालीका बिचमा भएका आपराधिक क्रियाकलापहरूको विषयमा पनि नेपालको यो कानुनले तिनीहरूलाई गभर्न गर्छ र नेपालमा दर्ता भएका कुनै कम्पनी, पानी जहाज, कुनै नेपालको राष्ट्रिय ध्वजा भएको कुनै सवारी साधनहरू अथवा विमानहरू, वायु कम्पनीहरूले विदेशमा भएका कुनै अपराधिक क्रियाकलाप घटनाका सम्बन्धमा पनि नेपाली कानुनमा नै नेपालमै अपराध भएसर मानेर त्यस्तो अपराधमा संलग्न मान्छेहरूलाई पनि सजाय गर्न सक्ने खालको व्यापक दायराको ऐनको बहिर क्षेत्र अधिकार प्रयोग गर्ने
अधिकारको कुरा भएछ मान्ने यसबाहेक यसको मुख्य
गम्भीर खालका अपराधहरूको वर्गीकरण यसले गरेको छ। जघन्य अपराध, गम्भीर अपराध र सामान्य अपराध अपराधको वर्गीकरण गरेको छ। जघन्य खालका अपराधहरूमा दोषी पाइएको मान्छेलाई चाहिँ उसको जीवन अवधिभरि सबै जेलमै बस्नुपर्ने गरी आजन्म कारावासको व्यवस्था गरेको छ। त्यस्तै कि जन्मकैदको परिभाषामा पनि अहिले साबिकमा 20 वर्ष जन्मकैद हुने व्यवस्था रहिआएकोमा अब जन्मकैदमा 25 वर्ष बनाएको छ। अरू सामान्य अवस्थाका कैद सजायकाहरूका हकमा समाजमा पुनस्थापनाका लागि सामुदायिक सेवा गर्नुपर्ने, सेवा आश्रममा वृद्धाश्रममा सेवा गर्नुपर्ने, श्रम शिविर गर्नुपर्ने, ओपन कारागार, खुला कारागार प्रणालीको मान्यता अनुसार सप्ताहको अन्तिममा मात्रै कारागारमा हाजिर गरे पुग्ने, रात्रिकालीन मात्रै कारागारमा बसे पुग्ने, समाजमा पुनस्थापना गर्नका लागि प्रायश्चित गर्यो र पीडितले चाहिँ राहत र क्षतिपूर्ति पायो भने र पीडितले पनि माफी दियो भने सटेन अवधिका अपराधमा सजाय भइसकेको भए पनि त्यसलाई राज्यको तर्फबाट असल आचरणको आधारमा चाहिँ सजाय मिना गर्न सक्ने पनि व्यवस्थाहरू गरेको छ। सबैभन्दा महत्त्वपूर्ण यसमा चाहिँ पीडितको न्याय प्राप्तिको हकलाई सुनिश्चित गरेको छ।
कार्यान्वयनको पनि चुनौती छ होला नि?
एकदमै छ। जटिलताहरू धेरै ऐनमा व्यवस्था गरिएका प्रावधानहरू साथै धेरै एकदम प्रगतिशील छन्। अरू विकसित देशहरूका लागि त विगतमा अभ्यास भइसकेका प्रावधानहरू होलान्, हाम्रो सन्दर्भमा नितान्त नौला छन्। अब हामी पीडित राहत कोषको कुरा गरिरहेका छौँ, सजाय निर्धारण सुझाव समिति गठनका कुरा गरेका छौँ, प्यारोल अधिकारी प्याप्स र प्रवेशन अधिकारीका कुराहरू गरेका छौँ, विद्युतीय माध्यमबाट श्रव्य दृश्यको माध्यमबाट भिडियो कन्फरेन्सिङबाट पनि सुनवाई गर्ने कुराहरू गरिरहेका छौँ। यो सबै कुराका लागि अदालतको मात्रै नभएर सरकारी वकिलको, प्रहरीको र न्याय सम्पादनका सरकारलाई निकाय सबैको सामर्थ्यमा, भौतिक सुख सुविधामा, प्रविधिहरूमा पनि उत्तिकै पूर्वाधारको विकास हुन जरुरी छ। जनशक्ति पनि त्यत्तिकै तालिम प्राप्त प्रशिक्षित हुन जरुरी छ। प्रविधिको प्रयोग गर्न सक्ने सामर्थ्यको बढी आवश्यकता छ। यो सबै कुरा हेर्दाखेरि राज्यले पूर्वाधार तयारीका लागि गर्नुपर्ने कामहरू पनि प्रशस्तै बाँकी छ।
यस कानुन भदौ 1 गतेदेखि लागू हुँदैछ होइन, त्यसको लागि कसले के कस्तो तयारी गर्नुपर्छ होला? अब
पहिलो कुरा त समाजले पनि यो कानुनको बारेमा थाहा पाउनुपर्छ। अब अहिलेसम्मको जुन ट्रेडिसनल कन्सेप्ट जुन समाजमा छ, माइन्ड सेट छ, त्यो अब समाजका सदस्यहरू पनि चेन्ज हुनुहुन्छ, समाज आफै पनि बदलिनु पर्यो। प्रहरीले जारी दरखास्त दर्ता गर्नै पर्ने, यदि उसले प्रहरीले दर्ता गरेन भने सरकारी कार्यालयबाट पनि दर्ता गर्न पाउने व्यवस्था गरेको छ। थुनामा लिने व्यक्तिको बारेमा थुनामा लिएको जानकारी उसको परिवारका सदस्यलाई, उसले रोजेको मान्छेलाई गराउनै पर्ने व्यवस्था गरेको, अनिवार्य गरेको छ। त्यसले गर्दा अवाञ्छित तरिकाले मान्छेलाई नियन्त्रणमा लिने र बेपत्ता बनाउने, लामो समयसम्म परिवारको जानकारी बेगर राज्यको नियन्त्रणमा राख्ने, जुन विगतमा भएका केही दुरुपयोगका अवस्थाहरूको आधारमा पनि सायद त्यसलाई निदान गर्न पनि हुनसक्छ, राज्यका प्रत्येक अधिकारीहरूलाई बढी जिम्मेवार बना, बढी उत्तरदायी बनाएको, बढी जवाबदेही बनाएको छ। र यो अन्तिममा सबैको लाभ कसले पाउँछ भन्दा नागरिकले पाउँछ, नागरिकको न्यायप्राप्तिको हकलाई सुनिश्चित गरेको नै।
दाङ जिल्ला न्यायाधीश हेमन्त रावल र सहकर्मी बसन्त गौतम, यसैबीच 2075 भाद्र 1 गतेदेखि लागू हुन लागेको नयाँ कानुनबारे कानुन व्यवसायहरूले अध्ययन गर्न सुरु गरेका छन्। वर्षौँदेखि संचालनमा आएको मुलुकी ऐनलाई विस्थापित गर्दै लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन 2074 र मुलुकी देवानी संहिता ऐन 2074 सम्बन्धी नयाँ कानुनबारे कानुन व्यवसायलाई जानकारी दिने उद्देश्यले नेपाल बार काउन्सिलले नेपालगञ्जमा 2 दिने अभिमुखीकरण कार्यक्रम समेत गरेको छ। बसन्त गौतमले दैनिक नेपाल खबर लेख्नु भएको छ।
बर्दियाको बाँसगढीको दमौलीमा सञ्चालन भइरहेको क्षेत्र स्तरीय प्रथम दमौली महिला कप फुटबलमा आजदेखि सेमिफाइनलका खेलहरू सुरु हुँदैछन्। यही जेठ 10 गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पहिलो दिन बर्दिया ए टिम र दाङ बीच भएको खेलमा सुन्नीका विरुद्ध 8 गोलले बर्दिया विजय भएको थियो। त्यस्तै दोस्रो दिन सुर्खेत र बाँकी बीच भएको खेलमा सुर्खेतले सुन्नीका विरुद्ध 2 गोलले विजय भएको थियो भने हिजो तेस्रो दिन दीपज्योति विद्या सदन बाँके कोहलपुर र बर्दिया बी टिम बीच भएको खेलमा पेनाल्टीका आधारमा 4-5 गोलले बर्दिया बी टिम विजय भएको छ। रावण विश्वकर्माले मिसन टुडेमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्जको वडा नम्बर 12 बालमैत्री घोषणा गर्ने बारे नागरिक प्रतिक्रिया।
बालमैत्री घोषणा हुन लागेकोमा मलाई धेरै खुसी छु, किनभने यो 23 वडामा यो पहिलो वडा हो जसलाई बालमैत्री घोषणा गर्न लागेको छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
जय बागेश्री पोली क्लिनिकमा अब चुम्बकीय विधि अकुप्रेसरबाट उपचार गरिन्छ र काका?
तिमीले सही भन्यौ नानी, कम्तीमा 3 हप्तासम्म अकुप्रेसर विधिद्वारा उपचार गरे कम्तीमा 6 महिनासम्मको प्यारालाइसिस, ढाड दुख्ने, नसा च्यापिएको, साइटिका, युरिक एसिड, बाथ, हात खुट्टा झमझम गर्ने, निद आउने, पैतला पोल्ने, ग्यास्ट्रिक, दम जस्ता रोगहरूको उपचार हुन्छ।
ए काका, त्यसो भए त भइहाल्यो नि, घरका सबै बिरामी छन्, म पनि अलिअलि बिरामी छु।
अब जुन ठाउँमा समस्या छ नानी, त्यही ठाउँमा चुम्बकीय प्रेसर दिएर उपचार हुन्छ, भएन त भरपर्दो ठाउँ।
यहाँ विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण प्रकारका रोगहरूको चेक जाँच गरिनुका साथै सबै प्रकारको प्रयोगशाला सेवा पनि उपलब्ध छ।
जय बागेश्वरी पोली क्लिनिकमै उपचार गर्न चाहन्छु।
जय बागेश्वरी पोली क्लिनिक, कोहलपुर 10 विद्यानगर पुरानो हाई स्कुलदेखि 300 मिटर उत्तर।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 0185280112512।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 बालमैत्री ओडा घोषणा गरिँदैछ। घोषणाको कार्यक्रम अन्तर्गत हिजो नेपालगञ्जमा बाल विवाह र बालश्रम विरुद्ध जनचेतनामूलक वृहत र्याली निकालिएको छ। वडा स्तरीय बाल क्लब सञ्जालको आयोजनामा बालमैत्री स्थानीय शासन बाल अधिकारको सम्मान भन्ने मूल नाराका साथ नेपालगञ्जको धम्बोजी चौकदेखि सुरु भएको र्याली विभिन्न नगरको परिक्रमा गरेको थियो। कार्यक्रममा वडा नम्बर 12 वडाध्यक्ष बुद्धिसागर सुवेदीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि बालमैत्री ओडा घोषणा गर्न लागेको बताउनुभयो। यसैबीच साथी रजनी योगीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 बालमैत्री ओडा बनाउन थालेको प्रयासबारे कार्यक्रममा सहभागीहरूको भनाई लिनुभएको छ। सुनौ आजको नागरिक आवाज।
नाम सुशीला शाह। मलाई एकदमै राम्रो लाग्यो, हामीहरू एकदमै उत्साहित छौँ। होइन, 12 वडा चाहिँ अब बालमैत्री वडा घोषणा हुन लाग्यो। होइन, शिक्षा, स्वास्थ्य, सञ्चार सबैको सुविधा हुने भयो, व्यतिथिहरू घट्ने भए, सबभन्दा त अब बालबालिकाहरूले चाहिँ पढ्ने उमेरका सबै बालबालिकाहरू विद्यालय जाने भए, यो नै मलाई एकदमै राम्रो लागेको कुरा हो। विकासको लागि सबभन्दा पहिला त मान्छे चाहिँ शिक्षित हुनु पर्यो।
सीताराम चौधरी। एकदम राम्रो हो, बालमैत्री घोषणा गर्नलाई केही इन्डिकेटरहरू छन्। पुरा भइसकेपछि मात्रै घोषणा गर्नु भएको हुनाले त्यो पुरा गर्नुपर्ने हुन्छ। त्यो पुरा गर्नु पर्दाखेरि त बालबालिकाको भविष्य स्वाभाविक रूपमा उज्जवल हुन्छ।
मेरो नाम जयन्ती ओली। मलाई एकदमै खुसी लागेको छ बच्चाहरू जे होस्, अब अहिलेका बच्चाहरू त यति ट्यालेन्ट, आफ्ना परिचयहरू, आफ्नो कुनै पनि आवश्यकताहरू एकदम अभिभावकसँग भन्न सक्ने छन्, अभिभावकहरूसँग हरेक कुराहरू सेयर गर्न सक्ने हुँदो रहेछन् यो बालमैत्री भएपछि।
देवबहादुर छेत्री। धेरै नै खुसी लागिरहेछ किनभने बालबालिका अवस्था नेपालमा भन्दाखेरि अलि धेरै नै गम्भीर छ, किनभने बालश्रम बढी छ, बालविवाह जस्तो कुराहरू मधेसी समुदाय भएको हुनाले यता धेरै छ। वडा नम्बर 12 बालविवाह मुक्त गरेर बालमैत्री घोषणा वडा गर्ने भएको हुनाले धेरै खुसी लागिरहेछ कि यहाँको बालविवाह कम हुन्छ र यहाँ बच्चाहरू पढ्न जान्छन् अनि यहाँको बच्चाहरू श्रमिक हुँदैनन् र यो वडा खुला दिशा मुक्त वडा पनि भइसकेको छ। धेरै नै खुसी लागिरहेको छ।
मेरो नाम सरिता खड्का हो। यो वडालाई बालमैत्री घोषणा हुन लागेकोमा मलाई धेरै खुसी छु किनभने यो 23 वडामा यो पहिलो वडा हो जसलाई बालमैत्री घोषणा गर्न लागेको छ। त्यसले पनि मलाई खुसी लागेको छ किनभने हामीमा जोस र जाँगर बढिराखेको छ कि हाम्रो वडा पहिलो नम्बरमा छ र हामीले गर्न अगाडि बढिराखेका छौँ। र बालमैत्री भन्नुको उद्देश्य के हो भनेपछि बालबालिकाहरूको अधिकार हनन नहोस् र बालबालिकाहरूलाई हरेक कार्यक्षेत्रमा समावेश गरियोस्।
काठमाडौँबाट पश्चिम डडेलधुराको लागि छुटेको अत्याधुनिक यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा हिजो आगो लागेको छ। बर्दियाको बाँसगढी नजिकै उग्रतारा यातायातको 24X8492 नम्बरको बसमा आगलागी भएको हो। उग्रतारा यातायातले केही समय अगाडि चमेना गृह र शौचालय सहितको सो बस सञ्चालनमा ल्याएको थियो। एम घिमिरेले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
कर्णाली प्रदेश सरकारले अधिकार सम्पन्न सामाजिक सेवा परिषद गठन गरी गैर सरकारी संस्थाको नियमन तथा व्यवस्थापन गर्ने तयारी गरेको छ। शुक्रबार सामाजिक विकास मन्त्रालयद्वारा संसदमा प्रस्तुत सामाजिक सङ्घ संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक 2074 विधेयक पारित भए। कर्णाली प्रदेशमा कार्यरत गैर संस्थाले कडा कानुनको सामना गर्नुपर्नेछ। कलेन्द्र सेजवालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
रुसलान कर्णाली प्रिमियर लिगको उपाधिमाथि त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ। प्रथम कर्णाली प्रिमियर लिगको फाइनलमा रूपन्देही 11-37 रनले हराउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै आर्मीले 3,00,000 रुपियाँ प्राप्त गरेको छ। प्रतियोगिताको उपविजेता रूपन्देही 11 150,000 रुपियाँ प्राप्त गर्यो। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेको राप्ती सुनारी गाउँपालिकामा पहिलो पटक गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। स्थानीय राप्ती सुनारी युथ क्लबको आयोजनामा भलिबल र फुटबल प्रतियोगिता सुरु भएको हो। राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 वडाध्यक्ष गङ्गाराम थारू र पूर्व राष्ट्रिय खेलाडी तेजबहादुर सुवेदीले एम्पायरलाई भलिबल प्रदान एवं फुटबललाई खुट्टाले हिर्काएर प्रतियोगिताको विधिवत रूपमा शुभारम्भ गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
कर्णाली प्रदेश सरकारले हिजो 100 दिन पुरा गरेको छ। सामान्यतया सरकारको आलोचना नगरिने यस अवधिमा कर्णाली सरकार भने कामभन्दा विवादमा बढी आएको छ। वार्षिक 5,00,000 पर्यटक भित्र्याउने लक्ष्यसहित कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गरिएको थियो। यससँगै चीनसँगका उत्तरी नाका खोल्न पहल सुरु गरेको छ। डिजिटल प्रदेश निर्माणको तयारी थालिएको छ, जस अन्तर्गत अपराध नियन्त्रणका लागि वीरेन्द्रनगरमा कम्युनिटी साइरन जडान गरिएको छ। यस्तै दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी साधनमा ग्लोबल पेजिसनिङ सिस्टम जिपिएस जडान कार्य थालिएको छ। खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
मुगु र डोल्पामा मुगाम कर्मरोङ गाउँपालिकाका 26 सामुदायिक विद्यालय अहिले सुनसान छन्। बालबालिका यारचा टिप्ना पाटनतिर लागे पढाउन नपर्ने भएपछि शिक्षकलाई पनि हाई सन्चो छ। उनीहरू यारचा सिजनको 2 महिना नपढाएरै तलब थाप्छन्। यसको असरले विद्यार्थीहरू कोर्स नसकिकनै परीक्षामा बस्न बाध्य हुन्छन्। कान्तिपुरमा खबर छ।
राष्ट्रिय गौरवको निर्माणाधीन रानी जमरा कुलरिया सिँचाई आयोजनाको मुहान क्षेत्र अतिक्रमण कार्य तीव्र बनेको छ। आयोजनाबाट मुआवजा बुझेका व्यक्तिहरूले नै अतिक्रमण गरिरहेका छन्। सो क्षेत्रमा धमाधम पक्की घर निर्माण भइरहेका छन्। उनीहरूले घर निर्माण गरेर व्यवसाय समेत सुरु गरिसकेका छन्। कतिपय व्यक्तिहरूले भने घर निर्माणका लागि मुहान क्षेत्र अतिक्रमण गरेर जग्गा ओगटेका छन्। योगेश रावलले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अत्याधिक गर्मीले क्षेत्रको जनजीवन कष्टकर। बाँकेमा संक्रमण बढ्दै दाङ शान्तिनगर गाउँपालिकामा झाडा पखाला प्रकोप। एकै दिन 400 बिरामी।
बढी गर्मी हुने सहर नेपालगञ्जमा छाया पाउनै मुस्किल। विकासका नाममा रुख कटानी, सडक कब्जा अतिक्रमण पनि हटेन।
समयमा काम नगर्ने 2 ठेकेदार बाँकेमा पक्राउ। कर्णाली प्रदेशद्वारा गैरचसलाई नियमनको तयारी।
र बर्दियामा जारी महिला फुटबलको सेमी फाइनलमा दैलेख र बर्दिया भिड्दै रुसलान कर्णाली प्रिमियर लिगको उपाधि आर्मी क्लबले हात पार्यो। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 13 आइतबार मे 27 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बेट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।